الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام قرآنی صورتوں کا تعارف اس میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید، فرقان حمید اور اس کی تعلیمات پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ اللہ ہمارے سینوں کو نور قرآن سے روشن منور فرمائے۔ ناظرین کرام، اس پروگرام میں بطور خاص ایک صورت مبارکہ اور اس کا کچھ تعارف پس منظر وہ پیش کیا جاتا ہے، اور الحمدللہ یہ سلسلہ چلتے ہوئے آج 27ویں پارے سورۃ الواقعہ تک پہنچا ہے، اور آج سورہ واقعہ قرآن پاک کی بڑی ہی مشہور اور معروف سورت سورہ واقعہ، اس کا آج کچھ پس منظر اور سورہ واقعہ کے فضائل اور سورہ واقعہ کے چند مضامین پر انشاءاللہ ہماری گفتگو رہے گی۔ اول تاخیر ہمارے ساتھ شامل رہیے۔ سورۃ الواقعہ ترتیب نزول کے اعتبار سے یہ 46ویں نمبر پر ہے، یعنی 46، اور ترتیب تلاوت کے اعتبار سے 56، یعنی قرآن پاک جو مصحف شریف ہمارے پاس موجود ہے اسے ترتیب مصحف، ترتیب قرآن، ترتیب تلاوت یہ کہا جاتا ہے۔ تو اس اعتبار سے 56 نمبر پر سورہ واقعہ ہے، اور ترتیب نزول کو اگر دیکھیں تو پھر 46ویں نمبر پر ہے۔ ترتیب نزول چونکہ حسب موقع، حسب حال، جو اس وقت اللہ پاک نے چاہا نازل فرمایا، لیکن ساتھ ساتھ پیارے حبیب صلی اللہ علیہ وسلم اس کی تعلیم صحابہ کو دے دیتے تھے کہ اس سورت کو فلاں کے بعد رکھو، فلاں سے پہلے رکھو، اور وہ ترتیب وہی بتایا کرتے تھے جو لوح محفوظ پر قرآن کی ترتیب ہے، جو ترتیب ابھی ہمارے سامنے موجود ہے۔ یہ سورہ مبارکہ 27ویں پارے میں، اور ٹوٹل اس کی آیتیں 96 آیات مبارکہ ہیں، اور 3 رکوع ہیں، اور چند آیات مبارکہ کے علاوہ بقیہ ساری سورت یہ مکی سورت ہے، مکی سورت ہے، اور قیامت کے نام متعدد نام ہیں، ان ناموں میں سے ایک نام وہ واقعہ ہے، اور اسی اعتبار سے کہ اس سورت کے شروع میں ہی الواقعہ وہ جو کلمہ ہے، لفظ ہے اذا وقعت الواقعہ، تو اس کی مناسبت سے اس سورہ مبارکہ کا نام سورۃ الواقعہ یہ رکھا گیا۔ اس سورہ مبارکہ کے نبی پاک علیہ السلام نے بطور خاص فضائل بھی بیان فرمائے، اور یہ وہ سورت ہے کہ جو محتاجیوں کو، فقر کو، غربت کو وہ دور کر دیتی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث ہے کہ جس شخص نے روزانہ رات کے وقت سورہ واقعہ کو تلاوت کیا، پڑھا، تو وہ فاقے سے ہمیشہ محفوظ رہے گا، یعنی ایسے فاقوں کے اندر وہ مبتلا نہیں ہوگا۔ اور روایت میں فرمایا اپنی عورتوں کو سورۃ الواقعہ سکھاؤ، کیونکہ یہ سورۃ الغنا ہے، یعنی محتاجی دور کرنے والی سورت ہے، محتاجی دور کرنے والی سورت ہے، اس سورت کو سکھاؤ، عورتوں کو تعلیم دو۔ اور حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ جو کہ مفتی مدینہ کہلاتے تھے، آپ نے اپنی بیٹیوں کو، آپ کی بیٹیاں ہی تھیں، ان کو سورہ واقعہ کی تعلیم دے دی، اور پھر آپ ایسے مطمئن تھے کہ یہ کبھی غربت میں، فاقوں میں یہ مبتلا نہیں ہوگی، ایسا توکل بھی تھا۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، امیر المومنین، مسلمانوں کے تیسرے خلیفہ، آپ ان کی عیادت کے لیے گئے، اور آپ نے جا کر چند سوالات کیے، اور حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے پوچھا کہ آپ کسی چیز کی تکلیف محسوس کر رہے ہیں؟ تو آپ نے خود عاجزی کے طور پر، انکساری کے طور پر یہ کہا کہ ہاں، میں اپنے گناہوں کی تکلیف وہ محسوس کر رہا ہوں۔ تو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے پوچھا کہ آپ کو کسی چیز کی آرزو ہے؟ فرمایا ہاں، آرزو ہے، مجھے رب کی رحمت کی آرزو ہے۔ फिर आप रदी अल्लाह तआला अन्हों ने सवाल किया कि मैं आपके लिए किसी तबीब को ना बुलाऊं ताकि आपका इलाज करवाया जा सके। तो आपने फरमाया कि तबीब ने ही तो मुझे मर्ज में मुब्तला किया है, यानी अल्लाह पाक की तरफ ये निस्बत की कि रब ने ही तो मुझे मर्ज में मुब्तला किया है, रब ही तो शिफा देने वाला है। हजरत उस्मान गनी रदी अल्लाह तआला ने फिर कहा कि आपके लिए कुछ माल का वो हम हुक्म ना करें कि आपको कुछ माल दिया जाए। तो हजरत अब्दुल्ला बिन मसूद रदी अल्लाह तआला ने मना कर दिया कि नहीं चाहिए, माल नहीं चाहिए, मुझे इसकी कोई हाजत नहीं। माल मना कर दिया, कहा कि हम आपकी बेटियों को दे देते हैं, यानी वो माल आपकी बेटियों को मिल जाएगा। फरमाया उन्हें भी कोई हाजत नहीं इसकी। क्यों? कहा कि मैंने रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम से ये सुना है, जो शख्स रात के वक्त सूरह वाकिया पढ़ेगा वो हमेशा फाके से महफूज रहेगा। तो गोया कि बेटियों को ये सूरत सिखा दी गई है और औरतों को सिखाने का वैसे ही हुक्म। तो इसलिए आज नाज़रीन किराम, जहां इतनी मुश्किलात में लोग फंसे हुए होते हैं, परेशानियों में होते हैं, और तरह तरह की बात का शिकवे शिकायत वाले कलिमात भी कह बैठते हैं, आइए ना कुरान की तरफ। ये सूरह वाकिया प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा ये पैगाम और दर्स अता फरमाया। इंशाल्लाह रोजगार में भी बरकत होगी, फाकों से महफूज रहेंगे, मोहताजी दूर हो जाएगी। खुद भी पढ़िए, अपने बच्चों को भी ये तालीम दे, बेटियों को, घर वालों को, ताकि रात के वक्त घर में सूरह वाकिया की तिलावत हो। तो इसके कई फजाइल भी सूरह वाकिया के ये बयान किए गए। चूंकि सूरत बेसिक मक्की सूरत है और मक्की सूरतों के अंदर आम तौर पर ज्यादातर अल्लाह पाक की तौहीद, नबियों की नबुव्वत, प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत और रिसालत, आखरत, क़यामत, और ये सूरत है ही क़यामत के नाम पर, तो वो सारे अहवाल गोया के इसके अंदर उसी तरह के बयान किए गए हैं। यानी हमारा जो ईमान होना चाहिए कि मौत है, मौत के बाद उठेंगे, क़यामत कायम होगी, हशर नशर ये सब कुछ होगा, और इस सूरत के इब्तिदा में क़यामत के कायम होने और उस वक्त जमीन के थर थराने और पहाड़ों के रेजा रेजा हो जाने के बारे में इस सूरह मुबारका में बयान फरमाया गया है। इस सूरह मुबारका के अंदर हिसाब के वक्त तीन तरह के लोगों के अहवाल भी बयान हुए, दाई तरफ वाले, बाई तरफ वाले और सबकत करने वाले, जिनकी इंशाल्लाह आगे डिटेल हम कुछ बयान करेंगे। और फिर तीन तरह के मुख्तलिफ अहवाल ऐसे लोगों के जो आखिर में सूरत के अंदर वो भी बयान हुए, उनमें से कौन सआदतमंद और बदबख्त, और तीसरे वो कि जो नेकियों में सबकत करने वाले हैं, इनके भी अहवाल इस सूरह मुबारका में वो बयान हुए हैं। तो बढ़ते हैं कुछ मजामीन की तरफ, इस सूरह मुबारका के चंद मजामीन भी समाप्त करते हैं। सूरह मुबारका की पहली आयत मुबारका में अल्लाह पाक फरमाता है, इज़ा वक़अतिल वाक़िया लैसा लिवक़अतिहा काज़िबा, जब वाक़े होने वाली वाक़े होगी, उस वक्त के वाक़े होने में किसी को इनकार की गुंजाइश ना होगी। यानी क़यामत जब वाक़े हो जाएगी तो फिर अब सभी एतराफ़ कर लेंगे, अब कोई इनकार की गुंजाइश ही नहीं होगी, सब अपने मामलात को खुद ही वो मुलाहजा कर रहे होंगे। इसलिए हमें आज डराया गया कि उस दिन से डरो, उस दिन से डरो, उस वक्त सब मान जाएंगे, लेकिन आज का मानना ये मोतबर है। अल्लाह पाक फरमाता है, फकैफा इदा जमअनाहुम लियौमिल्ला रैब फी ववुफियत कुल्लु नफ्सिम मा कसबत वहुम ला युज़लमून। तो कैसी हालत होगी जब हम उन्हें उस दिन के लिए इकट्ठा करेंगे जिसमें कोई शक नहीं, और हर जान को उसकी पूरी कमाई दी जाएगी और उन पर जुल्म ना होगा। तो क़यामत के बारे में फरमाया, इज़ा वक़अतिल वाक़िया लैसा लिवक़अतिहा काज़िबा, कोई इनकार नहीं करेगा उस दिन। आगे फरमाया, खौफिदतुर राफिया, किसी को नीचा करने वाली और किसी को बुलंदी देने वाली, यानी जो कुफार होंगे, गैर मुस्लिम होंगे और अल्लाह के जो दुश्मन होंगे, अल्लाह अपने उन दुश्मनों को जहन्नम की गहराइयों में यानी नीचे डाल देगा, और जो अल्लाह के प्यारे होंगे, अहले ईमान होंगे, वो जन्नत में जाएंगे, मरातिब उनके बहुत आला होंगे। तो कोई नीचे कोई ऊपर, और ये भी तफसीर में बयान किया, जो दुनिया में बड़े तकब्बुर के साथ रहते रहे और ईमान से भी दूर रहे, ईमान भी ना लाए قیامت کے دن وہ نیچے ہوں گے، وہ ذلت میں ہوں گے، اور جو دنیا میں عاجز بن کے رہ گئے، اہل ایمان بھی بن گئے، پھر قیامت کے دن اللہ ان کے مرتبے بلند فرمائے گا. خافدت الرافعہ. تو قیامت کے یہ دو وصف بیان کر دیے گئے، یہ نیچے بھی کر دے گی کسی کو اور بلند بھی کر دے گی. اللہ ہمیں ان میں رکھے، اہل ایمان میں، اور استقامت بھی اسی پر عطا فرمائے کہ وہ جنت کے مراتب اللہ عطا فرمائے اپنی رحمت سے. اللہ سے جنت کا سوال کرتے رہنا چاہیے، جنت الفردوس مانگتے رہنا چاہیے. آگے فرمائے، اذا رجت الارض رجا وبست الجبال بسا فکانت ہبا ام منبسا. جب زمین بڑے زور سے ہلا دی جائے گی اور پہاڑ خوب چورا چورا کر دیے جائیں گے، تو وہ ہوا میں بکھرے ہوئے غبار جیسے ہو جائیں گے. یہ قیامت کا ایک لرزہ خیز انداز، اور یہ ایسی ایک کیفیت ہو جائے گی، یہ پہاڑ یہ ایک مٹی کی طرح غبار بن کے اڑ جائیں گے. یعنی جب قیامت قائم ہوگی تو زمین تو ویسے ہی تھر تھرا کر ایسی کانپیں گی کہ جتنی کچھ اس پر بلند بلند عمارتیں ہیں وہ ساری گر جائیں گی، اور یہاں تک کہ زمین جو کچھ اس کے اندر ہے وہ خود باہر نکال دے گی، وہ سب کچھ باہر نکال دے گی. پہاڑ وہ ریزہ ریزہ چورا چورا اور مٹی اور غبار کی طرح اڑ جائیں گے. اور آگے فرمایا، وَكُنْتُمْ أَزْوَاجًا ثَلَاثَةً. اور اے لوگو، تم تین قسم کے ہو جاؤ گے، تین قسم کے ہو جاؤ گے. فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ وَالسَّابِقُونَ السَّابِقُونَ. تم تین طرح کی قسم والے ہو جاؤ گے. کون سے؟ تو دائیں جانب والے جنتی. کیا ہی دائیں جانب والے؟ سیدھی طرف والے. کیا ہی سیدھی طرف والے؟ اور بائیں جانب والے یعنی جہنمی. کیا ہی بائیں جانب والے؟ یعنی یہ کیسے ہیں؟ اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہیں. والسابقون السابقون، سبقت لے جانے والے، سبقت لے جانے والے. اب یہ تین طرح کی کیٹیگری کے افراد بیان کیے، ان میں سے دو اہل جنت ہوں گے، یعنی دو جنتی ہوں گے اور ایک دوزخی. دائیں جانے والے، ان سے مراد ایک کال کے مطابق جن کو سیدھے ہاتھ میں نامہ اعمال دیا جائے گا، وہ دائیں جانے والے. ایک یہ بھی کہ جو اللہ کے عرش کی طرف ہوں گے، ان کو وہ سایہ بھی ملے گا اور اللہ ان کی شانیں بیان فرما رہا ہے، تو وہ دائیں جانے والے. تو یہ دائیں جانے والے کیا ہی دائیں جانے والے ہیں، شان والے. دوسرے وہ جو بائیں جانے والے کے دوزخی، کہ جن کو بائیں ہاتھ میں نامہ اعمال دیا جائے گا. اور یہ بھی کہ جو قیامت کے دن عرش کے بائیں طرف ہوں گے، دائیں جانے والے جو دائیں طرف ہوں گے اور یہ بائیں طرف ہوں گے. اور ان کو کہا جا رہا ہے کہ یہ، یعنی حقارت ایک ظاہر کرنے کے لیے، کہ یہ کیسے برے ہیں، بائیں جانے والے برے ہیں اور یعنی دوزخی ہیں. تیسری قسم ہوگی والسابقون السابقون، اس کے مختلف اقوال کے، سبقت کرنے والے، آگے بڑھ جانے والے. ایک ہے نیکیوں میں آگے بڑھ جانے والے، ایک قول یہ کہ اس سے مراد ایمان میں پہلے سبقت لے جانے والے، اور ایک یہ کہ اس سے مراد مہاجرین انصار، وہ کہ جنہوں نے دونوں قبلوں کی طرف نمازیں پڑھی، مسجد اقصی کی طرف بھی پڑھی اور ادھر بھی. تو بہرحال خیر والے، خیر میں سبقت لے جانے والے، تو ان کی تعریف اور مدح کی جا رہی ہے کہ سبقت کرنے والے تو ہیں ہی سبقت کرنے والے. اللہ ہمیں بھی ایسے اعمال کرنے کی توفیق عطا فرمائے. تو یہ تین طرح کے لوگ ہوں گے جو قیامت کے دن ہوں گے، دائیں جانے والے، بائیں جانے والے اور سبقت کرنے والے. اور جنت میں بھی یاد رکھیں کہ جنت میں بھی سب جوان ہوں گے. قرآن پاک میں اللہ فرماتا ہے، انا انشأناہن انشاء فجعلناہن ابکارا عربا اترابا لاصحاب الیمین. بے شک ہم نے ان جنتی عورتوں کو ایک خاص انداز سے پیدا کیا، تو ہم نے انہیں کنواریاں بنایا، محبت کرنے والیاں، سب ایک عمر والیاں، دائیں جانب والوں کے لیے. اس میں مختلف اقوال ہیں کہ یہ کن کو کہا جا رہا ہے. تو ایک تو یہ کہ یہ حوروں سے متعلق ہے، اور ایک یہ کہ دنیا میں جو عورتیں ہوں گی وہ اللہ پاک ان کو یہ ایسی جوانی عطا فرمائے گا، اور یہ عمر 33 برس یعنی 33 سال کی وہ جوان لگیں گی. اور 30 سال کے بھی اقوال ہیں، 30 سال کے بھی ہیں، 33 سال کے بارے میں بھی، کہ وہ 33 سال کی جوان لگے گی. ایک مرتبہ ایک بوڑھی عورت رسول اللہ صلی اللہ علیہ وسلم کی بارگاہ میں آ کر جنت کے بارے میں کچھ پوچھا، بات چیت کی، تو فرمایا کہ جنت میں کوئی بوڑھی نہیں جائے گی. اور وہ تھی بوڑھی خاتون، وہ حضور علیہ السلام سے پوچھ رہی، تو فرمایا جنت میں بوڑھی جائے گی نہیں. تو جب یہ ہوا تو وہ پوچھ، یا رسول اللہ صلی اللہ علیہ وسلم، پھر ان بوڑھی عورتوں کا کیا ہوگا، یعنی بوڑھی کوئی جنت میں ہی نہیں جائے گی. तो आपने फिर कुरान पाक की ये सूरह वाकया की आयतें मुबारका की तिलावत फरमाई, इन्ना अनशा ना हुन्ना इंशाआ फजअलना हुन्ना अबकारा। कि क्या तुमने ये नहीं पढ़ा कि औरतों के बारे में कि उन्हें यानी कवारी बना दिया जाएगा, जवान बना दिया जाएगा। तो यानी जन्नत में जो बूढ़ी भी जाएगी तो वो जवान बनकर जाएगी, वो अपना बुढ़ापा लेकर ये जन्नत में नहीं जाएगी। तो ये एक ऐसी चीज थी कि जो आपने फरमाई पहले, और फिर वो औरत गमगीन हो गई और दुख की कैफियत में आ गई, फिर आपने उसे ये बात इरशाद फरमाई। इससे उलमा ने ये बात भी लिखी कि कभी कभी ऐसी खुशतबी, ऐसी गुफ्तगू करना कि जिसमें कोई गलत झूठ या कुछ और ऐसा पहलू नहीं, और फिर असल बात जब हकीकत पता चले तो सामने वाले के दिल में भी एक ऐसी खुशी दाखिल हो, एक फरहत। जैसे आप अभी यह बात सुन रहे हैं तो जाहिर है आपके दिल में भी एक खुशी और मुस्कुराहट आ जाती है। तो ऐसी खुशतबी वाली बातें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कभी कभी आप इस तरह की बात भी इरशाद फरमाया करते थे। जैसे किसी ने ऊंट या ऊंटनी का सवाल किया तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, मैं तुम्हें ऊंटनी का बच्चा दूंगा। अब वो कहने लगे, हुजूर मैं उस बच्चे को मैं क्या करूंगा, यानी उनको कहीं गजबे में जाना था या सफर करना है, उसके ऊपर सामान रख रहे हैं, तो मैं उसको क्या करूंगा। तो फरमाया, मैं तुम्हें ऊंटनी का बच्चा दूंगा। एक दो बार ऐसा हुआ तो फिर आपने जब हकीकत बताई कि जो भी ऊंट दूंगा वो भी तो किसी ऊंटनी का बच्चा ही होगा ना, तो वो ऊंटनी का बच्चा ही कहा कि मैं तुम्हें ऊंटनी का बच्चा दूंगा, तो ऊंटनी का बच्चा ये फरमाया। तो ये भी अंदाज कभी कभी है नाज़रीन किराम, खुशतबी। हाँ, ऐसा नहीं है लोगों से जो हम लोग बात कर खुशतबी उसको नाम देते हैं, लेकिन उसमें मजाक मस्खरी के वो मामलात के जो दूसरों के लिए तकलीफ, दिल आजारियां, उनके ऊपर तरह तरह के पता नहीं इल्जाम, बोहतान और उनकी तहकीर, हकारत, ये सारी चीजें उसमें शामिल हो जाती जो हम मजाक मस्खरी के नाम पे कर दे, तो इसकी इजाजत नहीं। हाँ, खुशतबी का पहलू हो जैसे ये मैंने बयान किया तो इसकी कदरे गुंजाइश है। जबकि इसके ऊपर भी आदमी ये नहीं कि आदत ही ऐसी हो कि हमेशा ही उसको खुश तभी ही करते रहना है, नहीं, कभी कभार इस तरह का मामला भी करना, तो ये बहरहाल इन रिवायात से ये साबित है। मजीद बढ़ते हैं नाज़रीन इकराम, कुछ सूरह वाकिया की आयतें मुबारका के बारे में सुनते हैं। कुरान पाक को छूने से मुतालिक, कुरान को हाथ लगाने से मुतालिक, अल्लाह पाक ने इसमें भी कुरान पाक में ही सूरह वाकिया में ये बयान फरमाया है। इरशाद फरमाया, ला यमस्सुहु इल्लल मुतहरून तंजीलुम मिर रब्बिल आलमीन। फरमाया कि इसे पाक लोग ही छूते हैं, ला यमस्सुहु इल्लल मुतहरून, इसे पाक लोग ही छूते हैं, ये तमाम जहानों के मालिक का उतारा हुआ है। अब इसकी एक तफसीर ये फरमाएगी कि इससे जो कहा गया कि इसे पाक लोग ही छूते हैं, तो फरिश्ते इसे छूते हैं, फरिश्ते गुनाह शिर्क हर तरह की बुराई से वो पाक है, मासूम है, तो फरिश्ते छूते हैं। दूसरी तफसीर ये है कि कुरान पाक को ऐसे लोग ही छूते हैं कि जो शिर्क से पाक है, ये भी एक तफसीर। और एक ये तफसीर कि कुरान पाक को सिर्फ वो ही छूते हैं जो पाक हैं, और यहां पाक होने से मुराद बावजू हैं। एक है जिस आदमी पर गुसल फर्ज है वो भी नहीं पकड़ सकता, छू सकता, लेकिन जो वुजू में नहीं है, बेवुजू है, वैसे पाक है यानी गुसल फर्ज नहीं है और बेवुजू है, तो वो कुरान को हाथ नहीं लगा सकता। बिला हाइल उसका छूना, हाथ लगाना, ये सब हराम है। कुरान को छूने के लिए वुजू करना फर्ज है, कुरान को छूने के लिए। तो ऐसा शख्स ही कुरान को छुएगा, हाथ लगाएगा, पकड़ेगा कि जो बावुजू हो, उस पर गुसल भी फर्ज ना हो और वो बावुजू हो। हाँ, कुरान को छुए बगैर अगर कोई जबानी कुरान को पढ़ना चाहता है, बेवुजू है, गुसल फर्ज नहीं है लेकिन वुजू भी नहीं है, तो जबानी पढ़ सकता है, या ऐसी जगह देख के पढ़ रहा है कि वो खुद कुरान को छूना नहीं पड़ रहा, तो देखकर भी पढ़ सकता है लेकिन छुएगा नहीं, हाथ नहीं लगाएगा। लेकिन जहां उसको हाथ टच करना है, हाथ लगाना है, तो उसका वुजू होना ये फर्ज है। बगैर वुजू के कुरान को छुएगा, हाथ लगाएगा, बिला हाल, तो ये हराम है। हाँ, कभी ऐसा हो सकता है कि वुजू भी नहीं है, वो कुरान को हाथ लगाना है, उठाना है, कहीं रखना है, तो आप ऐसे किसी कपड़े के साथ कुरान को उठाएं जो आपके ताबे नहीं है, यानी अलग से कोई चादर है, कपड़ा है, उससे आपने कुरान पाक उठा लिया और दूसरी जगह रख दिया, या कुरान पाक कोई अलग से, बिल्कुल जैसे कुरान होता है फिर अलग से एक गिलाफ होता है जो उसके ऊपर चढ़ा हुआ होता है, ये ऐसा गिलाफ जो कुरान से अलग से होता है और उसके ऊपर, यानी कुरान के ताबे नहीं है, वो अगर ऐसे लिपटा हुआ है तो फिर आप ठीक है, फिर आप उसको उठाकर रख सकते हैं, ये छूने की इजाजत है, यानी बेवजू भी हैं तो आप उस सूरत में उसको छू सकते हैं और यानी वहां उठाकर रख सकते हैं, क्योंकि अब आपने बिला हायल ये नहीं छुआ, बीच में वो गिलाफ हायल है या चादर से आपने उठाया है, कपड़े से उठाया है, तो अब बीच में ये हायल बन जाते हैं, तो ये उठाने की इजाजत है। इसी तरह नाज़रीन किराम, अगर आप आम जगह भी कुरान की कोई आयत लिखी हुई है और आपका वुजू नहीं है, तो उस आयत की जगह पर आपका हाथ लगाना ये जायज नहीं है, ना उस जगह पे ना उसकी बैक साइड पे, उसी जगह पे आप हाथ लगाएं तो ये जायज नहीं है, इसका बड़ा एहतमाम होना चाहिए। आजकल हमारे मोबाइल में बाकायदा जो ऐप के जरिए या मोबाइल में कुरान पाक डाउनलोड कर लिया, अब आईपैड पे हो या मोबाइल में, तो हमारे उलमा इकराम इस हवाले से भी उनकी दो आरा हैं। बाद उलमा यही कहते हैं कि इसमें भी वुजू करना फर्ज है, यानी आप ये टच कर रहे हैं कुरान के सफात को आगे पीछे कर रहे हैं, तो वुजू यहां भी करना फर्ज है, वो इसकी इजाजत नहीं देते कि बगैर वुजू मोबाइल या आईपैड टैबलेट वगैरह में आप ऐसे टच करते जाए। और बाद उलमा ये कि वो कहते हैं कि ये चूंकि एक शुआएं हैं जो जाहिर होती हैं, असल कुरान के औराक पर बाकायदा वो नहीं है, तो इसलिए वो इसकी इजाजत देते हैं कि यहां पे वो हराम वाला हुक्म नहीं आएगा। अलबत्ता दारुल तारी सुन्नत का भी यही मौकफ है, और बेहतर हम यही कहते हैं कि अगर मोबाइल से भी कोई टच कर रहा है तो वो वुजू कर ले, ये ज्यादा अच्छी बात है, बेहतर है, और अलबत्ता किसी ने टच किया तो वो गुनाहगार नहीं होगा। तो ये चंद अहकामात ये इसके जिमन में हमने बयान किए। नाज़रीन किराम, कुरान पाक को देखना ये भी इबादत है, बावजू छूना ये भी इबादत है, पढ़ेंगे तो और सवाब है और इबादत है, तो इसलिए कुरान पढ़ते रहना चाहिए और कुरान की ज्यारत भी करते रहना चाहिए, बावजू कुरान को छूना भी चाहिए, इंशाल्लाह हाथ लगाने पर भी सवाब, देखने पर भी सवाब और पढ़ने पर भी सवाब मिलेगा। अल्लाह पाक हम सबको कुरान मजीद फुरकान हमीद पढ़ने समझने की तौफीक अता फरमाए, और सूरह वाकिया का कुछ खुलासा, सूरह वाकिया की चंद आयात मुबारका के हवाले से कुछ हमने सुना, अल्लाह पाक मुझे और आपको नेकियों में उन सबकत करने वालों में हमें शुमार फरमाए, और हमें वो नेकियां करने की भी तौफीक अता फरमाए, और अहले जन्नत के जो औसाफ बयान किए गए, अल्लाह मुझे और आपको वो अपनाने की तौफीक दे और अपनी रहमत से जन्नतुल फिरदौस का दाखिला अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।
परचम से ऊंचा परचम इस्लाम।